नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खनायत। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले तयार पारेको हो। नेपालमा महिलाहरूलाई विशेष अधिकार प्रदान गरिएको छ। नेपालको संविधान 2072 पनि महिलाहरूका हक अधिकार सुनिश्चित गरिएका छन्। तर पनि महिलालाई सामग्री जस्तै बेचबिखन हुने गरिएको छ। महिलामाथि हुने घरेलु र लैङ्गिक हिंसा एकातिर छ भने अर्कोतिर आफन्तहरूबाट चेलीबेटी बेचिँदा उनीहरूले खेप्नु पर्ने हिंसा झनै पीडादायी हुने गरेको छ। चेलीबेटी बेचबिखन रोकथामका लागि अन्य थुप्रै कानूनहरूको पनि निर्माण गरिएको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि व्यवस्था गरिएको छ। तर पनि विभिन्न तथ्याङ्कहरूले हरेक वर्ष चेलीबेटीहरू बेचिने क्रम बढिरहेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पनि नेपाली छोरी चेलीहरू बेच्ने क्रम बढ्दो छ। चेलीबेटी बेचबिखन रोकथामका लागि काम गरिरहेका विभिन्न संघ संस्थाहरूले पनि चेलीहरू बेचिने क्रम बढेको र अब कोरोनाका कारण भएको बेरोजगारीले यो झनै बढ्ने आशंका गर्न थालेका छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा महिला अधिकारका धेरै कानूनहरू बनेका छन्। तर पनि महिलाहरू किन आफ्नो अधिकार उपभोग गर्नबाट वञ्चित भइरहेका छन् त? किन नेपाली चेलीहरू बेचिने क्रम रोकिन सकेको छैन त? आजको कार्यक्रम यसै विषयमा केन्द्रित गरेका छौँ। कोरोनाले सबैको जीवन प्रभावित गरेको छ। रोजगारी गुमाएका धेरै नेपाली यो बेला सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर भारत गइरहेका छन्। यही बेला धेरै चेलीबेटीहरू बेचबिखनमा पर्ने सम्भावना पनि बढेको छ। चेलीबेटी बेचबिखन रोकथामसँग सम्बन्धित काम गरिरहेका विभिन्न संघ संस्थाले धेरै चेलीलाई नाकाबाट उद्धार गरिरहेका छन्। सुदूरपश्चिम लगायत अन्य जिल्लाका चेलीबेटीहरूलाई पनि दलालले रोजगारीको बहानामा बेचबिखनका लागि लग्ने गरेको माइती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले बताउनु भएको छ। उहाँले वैशाख यता मात्रै 18 नेपाली चेलीलाई तिनगर नाकाबाट उद्धार गरिएको बताउनु भएको छ।
वैशाख यता अहिलेसम्म हालसम्म हामीले 18 जनालाई सिमा नाकाबाट उद्धार गरेका छौँ र दुईवटा चाहिँ भारतको दिल्लीबाट हामीले उद्धार गरिसकेका छौँ र अहिले यो कोरोनाको महामारीले गर्दा धेरै मानिस बेरोजगारी होइन अवस्थामा छन्। होइन रोजगार व्यवसाय चाहिँ होइन सबै ठप्प भएको अवस्था चाहिँ छ। त्यसले गर्दा अब यो बढ्ने सम्भावना चाहिँ छ यो मानव बेचबिखन, किनभने अब मान्छे बेरोजगार छन्, काम पाएको छैन, होइन धेरैजना भोकभोकै बस्नुपर्ने अवस्था छ र त्यसले गर्दा दलालहरू चाहिँ यो बेलामा चाहिँ सक्रिय हुने र यो जो बेरोजगारीको होइन अब होइन गरिबीको फाइदा उठाएर उनीहरूले चाहिँ विभिन्न प्रलोभन पारेर भारतका विभिन्न सहर लगायत तेस्रो मुलुकसम्म पनि बेचबिखन गर्ने धेरै प्रबल सम्भावना छ।
खास गरेर चाहिँ यो वैदेशिक रोजगारको नाममा, रोजगार लगाइदिने नाममा र प्रेम जानमा पारेर विवाह गरेर दलालहरूले चाहिँ लगिरहेका छन् र दलालहरूले विभिन्न माध्यमहरू प्रयोग गरिरहेको छ। फेसबुक होइन लगायत सञ्जालहरू, वाट्सएप लगायतका सामाजिक सञ्जाल चाहिँ प्रयोग गरिरहेको छ। फोनबाट पनि अब रोजगारमा लगाइदिन्छु 20,000-40,000 तलब पाउँछ भन्ने बहाना गरेर पनि लगिरहेको अवस्था चाहिँ छ। प्रेम जालमा पार गरेर लगिरहेको अवस्था चाहिँ छ।
चेलीबेटी बेचबिखन रोकथामकै लागि काम गरिरहेको शान्ति पुनस्थापना गृह कैलालीका अनुसार पनि नाकाबाट हरेक दिन नेपाली चेलीहरू जोखिममा पर्ने क्रम बढिरहेको जनाइएको छ। शान्ति पुनस्थापना गृह कैलालीका अनुसार पनि नाकाबाट हरेक दिन चेलीहरू जोखिममा पर्ने क्रम बढिरहेको जनाइएको छ। पुनस्थापना संस्थाले मात्रै वैशाख यता जोखिममा परेका 50 नेपाली चेलीलाई नाकाबाटै घर फर्काएको छ। तीनवटामा बेचबिखनको मुद्दा नै दर्ता भएको छ। शान्ति पुनस्थापना गृह कैलालीका जिल्ला संयोजक उमेश शिवाकोटी:
अनि विशेष गरी यो अन्डर एजको बहिनीहरू क्या 16-17 देखि लिएर 20 वर्षसम्मको बहिनीहरू चाहिँ एकदमै जोखिममा रहेको नानीहरू चाहिँ 50 नानीहरूलाई चाहिँ हामीले रेस्क्यु गराएको छौँ।
जस्तो सुरुवातका समयमा पढे लेख्न नपाएका छोरीहरू अलिकति बढी जसो बेचबिखनमा पढ्ने गरेको देखिन्थ्यो भने पछिल्लो समय तपाईँले के पाउनु भएको छ?
हामीले भन्दाखेरि सर हेर्दाखेरि चाहिँ यो नपढेका मान्छेहरू चाहिँ यसरी बेचबिखनमा पर्ने भनौँ न यौन शोषणमा पर्ने श्रम शोषणमा पर्ने सम्भावना बढी हुन्छ भनेर चाहिँ हामी त्यो खालको अनुमान गर्छौँ। तर अहिले पछिल्लो समयमा कस्तो देखिरहेको छ भने पढिरहेकै हाम्रो दिदीबहिनीहरू अनि जसको चाहिँ फ्यामिली ब्याकग्राउन्ड पनि राम्रो छ होइन एकदम राम्रो घर परिवारको बहिनीहरू पनि अलिकति जोखिममा परेको देखिन्छ। बिहा गरौँ जाम इन्डियातिरै बसौँ उतै राम्रो जागिर खोजेर उतै बसौँला गरौँला भन्ने खालको एउटा आश्वासन लिएर चाहिँ सजिलै पढे लेखेकै मान्छेहरूलाई पनि सजिलै प्रयोग गरेको चाहिँ देखिन्छ क्या।
के कारण देख्नुहुन्छ तपाईँले? अब विभिन्न सङ्घ संस्थाहरू पनि काम गरिरहेका छन् यसमा होइन, प्रहरी पनि लागिरहेको छ, नेपाल सरकारले पनि हामीले प्रयास गरिरहेकै छौँ भनेर भनिरहेका छन्, कानुन पनि नबनेका होइनन् बनेका छन् र पनि यो सेलिब्रेटी बेचबिखन दर घट्नुको साटो हरेक वर्ष बढ्दै गइरहेको छ, मुख्य कारण के देख्नुहुन्छ?
यसको मुख्य कारण चाहिँ हामीले जुन ठाउँसम्म चेतना पुर्याउनु पर्ने हो त्यो ठाउँसम्म चाहिँ चेतनामूलक कार्यक्रमहरू चाहिँ पुर्याउन सकिरहेका छैनौँ। मान्छेलाई थाहा छ सेलिब्रेटी बेचबिखन हुन्छ यस्तो कारणले चाहिँ दुःख पाइन्छ भन्ने थाहा छ, तर म आफै परेको छु कि छुइनँ भनेर हेर्ने जुन परिपाटी छ त्यो चाहिँ छैन। प्रहरी पनि लागिरहेकै छ, यहाँले भने जस्तो अहिले त झन् अब स्थानीय निकायमा पनि यस्ता खालका कार्यक्रमहरू प्रायोरिटीमा परेका छन्, तर ती कार्यक्रमहरू चाहिँ समुदायसम्म पुग्न सकेका छैनन् क्या। हामी विकासका कुराहरू गरिरहँदाखेरि बाटो बनाउने, सडक बनाउने, भवन बनाउने कुराहरू मात्रै गर्छौँ। सेलिब्रेटी बेचबिखनका कुराहरू कुनै सामाजिक समारोहमा या कसैले आयोजना गरिदियो भने मात्रै यो खालको कुराहरू आउँछ। मेन कुरा चाहिँ अब यो स्थानीय तहले पनि यसलाई अलिकति प्राथमिकतामा राखेर चाहिँ कार्यक्रमहरू चेतनामूलक कार्यक्रमहरू गरिरहनु पर्यो। अर्को कुरा चाहिँ सबैभन्दा सचेत हुने भनेको अभिभावकहरूले हो, आफ्नो छोराछोरीहरू कहाँ छन्, के गरिरहेका छन्। अब अहिले त झन् अब इन्टरनेटको जमाना छ भन्छौँ हामी, हात हातमा मोबाइल छ, उनीहरूको सम्पर्क कोसँग भइरहेको छ, उनीहरूको गतिविधि कस्तो छ भन्ने कुराहरू चाहिँ अलिकति निहाल्न सक्यौँ भने चाहिँ धेरै हदसम्म चाहिँ कन्ट्रोल गर्न सकिन्छ भन्ने चाहिँ लाग्छ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार वैशाख यता यसरी बेचबिखनका लागि लग्दै गरेका 14 चेलीलाई नाकाबाट उद्धार गरिएको छ। कैलालीका एसपी अनुपम शमशेर जबरा,
कतिपय उद्धार पनि भएको छ यही पालि पनि विभिन्न हाम्रो सङ्घ संस्थाहरूसँग मिलेर, अहिले महिलाहरू 11 महिलाहरू पनि उद्धार भइसकेको अवस्था छ, जसमा 3 थप बालिकाहरू पनि उद्धार भइरहेको छ। अलिकति समस्या अथवा अलिकति हामीलाई चुनौती अथवा च्यालेन्ज के हो भन्दाखेरि बालबालिकाको हकमा चाहिँ अलिकति थाहा हुने सम्भावना चान्सेस, अनि अलिकति एडल्ट पुगिसक्यो उमेर पुगिसकेको मान्छेलाई चाहिँ अब अलिकति यस्तो तरिकाले उहाँहरूलाई चाहिँ कन्भिन्स भएर जानुहुन्छ कि अब हामीले सोद्धा अथवा यहाँ बस्ने सङ्घ संस्थाका सहयोगी साथीहरूले पनि सोद्धाखेरि चाहिँ हामी आफ्नो आफन्त भेट्न जाने र कुनै पनि एउटा त्यस्तो टेक्निक छैन कि उसको आफन्त ठ्याक्क उता बसेको छ कि छैन, उसको आफन्तले बोला हो कि होइन भनेर तुरुन्तै भेरिफाई गर्ने चिजहरू छैन र प्र्याक्टिकली त्यस्तो चिज अब अलि अन्यथा शङ्कास्पद कुराहरू लागेन भने तपाईँको त्यसरी पनि मान्छे चाहिँ जान सक्ने सम्भावना रहन्छ। अब शङ्कास्पद भयो भने त सोधपुछ थप भएर अर्को पत्ता लगाउने एउटा बाटो हो, अब सायद यदि पत्ता लगाएको भन्दा नपत्ता लगाइकन पनि जाने पनि सङ्ख्या हुनसक्छ र त्यही भएर त्यहाँ चाहिँ चुनौती अलिकति के छ जाने मान्छेहरूलाई अलिकति आफ्नो ठाउँबाट म कहाँ जाँदैछु अब रोजगारमै जाने हो भने कस्तो ठाउँ के ठाउँ भन्ने पनि थाहा नहुने र भइहाल्यो भने पनि आफ्नो नजिककै मान्छेबाट वैदेशिक रोजगारको लागि नै भनेर पनि कामलाई पनि जाने र त्यहाँ गएपछि कस्तो हुन्छ अथवा त्यहाँको समय परिस्थितिले पनि ऊ भोलि चाहिँ बेचबिखनको घटनामा पर्न सक्छन् भन्ने चाहिँ त्यो अलिकति फिल नगर्ने अथवा त्यो नबुझ्या भएर त्यस्तो हुनसक्छ कि जस्तो पनि लाग्छ। अब बढी जस्तो चाहिँ तपाईँको देखिने चिने मान्छेबाटै जाने हो, तर कहिले कहिले अहिलेको बेलामा चाहिँ के छ अब सामाजिक सञ्जालहरूमा तपाईँको चाँडो चाहिँ हामी नचिने मान्छेसँग पनि फ्रेन्ड हुन्छौँ, त्यसपछि एकदम त्यो हाम्रो नजिकपन बढ्छ, च्याट गरेको भरमा पनि चिन्जानुहुन्छ। तपाईँको त्यस्ता पनि केसेसहरू छ कि च्याटै गरेर भरमा यो जिल्लाबाट यहाँसम्म आएर तपाईँको अर्को ठाउँबाट यहाँ आएर अनि सँगै चाहिँ बाहिर चाहिँ कामको सिलसिलामा जाने भनेर पनि यसरी पनि हिँडेको चाहिँ अवस्था भेटिएको छ। हामीले प्रहरीले चाहिँ भन्ने के हो भन्दाखेरि तपाईँको कहीँ पनि त्यस्तो कहीँ जानु हुँदैछ भने पनि आफ्नो वडा जुन आफ्नो सम्बन्धित वडाहरू छ त्यो वडाको मान्छेहरू अथवा वडा सदस्यले पनि आफ्नो मान्छेहरू कहाँ रोजगारका लागि जाँदैछन् कस कहाँ जाँदैछन् अनि त्यसपछि उसको सम्बन्धित मान्छेहरू अब यो लकडाउनमा त धेरै चिजहरू अपडेट पनि भयो होला, अब हामीले पनि त्यो उहाँलाई रिक्वेस्टै गर्ने हो। त्यसरी चाहिँ आफ्नो नगरवडामा बसेको पपुलेसन चाहिँ कहाँ जाँदैछ भनेर चाहिँ त्यसको अपडेट हुन चाहिँ जरुरी छ, किनभने भोलिका दिनमा हाम्रो मान्छे कहाँ हुन्छ भन्ने पनि छ र आफ्नो एरियामा चाहिँ बाहिरबाट आएको मान्छेहरू के छ भन्ने हिसाबले पनि थाहा हुने भएको र यो यो यस्तो संयन्त्र चाहिँ अब चाहिँ विकास गर्नु पनि पर्छ र
चेलीबेटीहरू बढी जसो आफन्तबाटै बेचबिखनमा पर्ने गरेको उहाँको भनाइ छ। त्यो सँगै पछिल्लो समय सामाजिक सञ्जालबाट जोडिएका व्यक्तिहरूबाट पनि नेपाली चेलीहरू बेचबिखनको जोखिममा परिरहेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशमा अधिकांश नागरिकहरू विपन्न छन्। कोरोनाले धेरैको जीवनलाई प्रभावित बनाएको छ, त्यसैले यो बेला नेपाली चेलीहरू झनै जोखिममा रहेको बताइएको छ। नेपाल अति विपन्न राष्ट्र हो, यहाँ धेरै समस्याहरू रहेका छन्। तिनै समस्याहरू मध्ये चेलीबेटी बेचबिखन पछिल्लो समय विकराल बन्दै गएको छ। धेरै नेपाली चेलीबेटी चेतनाको कमीका कारण भारत, चीन तथा खाडी मुलुकमा बेचिन विवश छन्। नेपालका चेलीबेटी वर्षेनी ठूलो मात्रामा बेचिरहनुको कारण गरिबी, अशिक्षा र बेरोजगारी देखिएको छ। नेपालका चेलीबेटी बेचबिखन रोक्ने प्रयासमा सरकार, नागरिक र गैर सरकारी क्षेत्रका तर्फबाट प्रयास भइरहेका छन्, तर ती सबै फलदायी बन्न सकेका छैनन्। दक्षिणीतर्फको खुला सीमाका कारण लुकीछिपी तथा लुकाई छिपाई दलालहरूले सोझा साझा चेलीबेटी बेच्ने क्रमलाई तीव्रता दिइरहेका छन्। चेतनाको कमीका कारण नेपाली छोरी चेली प्रलोभनमा परेर बेच्ने गरेका छन्। माइते नेपाल प्रहरी, सशस्त्र प्रहरी, सीमा सुरक्षा बल र अन्य संघ संस्थाहरू चेलीबेटी बेचबिखन कार्य रोक्न तत्परताका साथ संलग्न हुँदाहुँदै पनि यो समस्या समाधान हुन सकेको छैन। यो समस्याले झन्झल विकराल रूप लिइरहेको छ। नचिनेका दलाल त संलग्न छन् नै, त्यसभन्दा खतरनाक अवस्था यस्तो चेलीबेटी बेचबिखनमा कतिपय चेलीबेटीकी बुबा आमा, दिदी बहिनी, मामा माइजू, फुफू फुपाजू, गाउँघर छरछिमेकका इष्टमित्र, कुल कुटुम्ब नै संलग्न देखिएका छन्। महिला अधिकार कर्मी चित्रा पनेरू गरिबी र चेतना अभावका कारण यो समस्या न्यूनीकरण हुन नसकिरहेको भन्दै अब तीन तहका सरकारले स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउनु पर्ने बताउनुहुन्छ। साथै दोषीलाई कडा रूपमा कारवाही गरिनुपर्नेमा उहाँको जोड रहेको छ।
बेचबिखनको कुराहरू पहिलादेखि नै विभिन्न कारणले अनि विभिन्न न्यूमा बेचबिखन भइराखेकै हो र यो हेर्दाखेरि अहिले पनि यो रोकिएको छैन अनि यो हेर्दाखेरि विगतदेखि नै यो तथ्याङ्कले पनि भनिरहेछ र यथार्थमा पनि यो के हो साँचो भने अब छोरीबेटी बेचबिखन भइरहेछ र त्यो बेच्ने मान्छे नजिकको नाता भइरहेछ क्या जहिले पनि त्यो नजिकको नाताकोता नातेदारहरू चाहिँ त्यो काममा संलग्न भएका हुनाले सुरुमा चाहिँ यो विश्वासै गर्न सकिँदैन। विभिन्न प्रलोभन देखाउने कसैलाई चाहिँ बिहा गर्छु भन्ने कसैलाई रोजगारी दिन्छु तिमीलाई भनेर यसरी प्रलोभनका कारण उनीहरूलाई चाहिँ त्यसमा हाल्ने र लगेर बेचबिखनमा त्यस्तो जोखिममा उहाँहरूलाई चाहिँ पारिदिने यो अवस्था भएको हुनाले कुनै पनि अपराधहरू अहिले महिलामाथि हुने कुराहरू बेचबिखन लगायत अन्य कुराहरू आफ्नो नाता गोता र नजिकको मान्छेबाट भएको हुनाले छिट्टै शङ्का गर्ने ठाउँ हुँदैन र त्यसलाई कन्ट्रोल गर्न नसकिए एउटा कारण त त्यो पनि देखिरहेछ। त्यसैले हामीले सुरुमै चाहिँ विश्वासै गरिहाल्न हुँदैन सबैमाथि भन्ने कुराहरू यो एउटा सचेतना गर्न जरुरी छ। दोस्रो कुरो के हो भने पनि हामी नेपालीहरूको अवस्था त्यसमा पनि महिला त्यसमा पनि गरिब अथवा त्यस्तो वर्गलाई चाहिँ आर्थिक सङ्कट परेका हुन्छ र उसलाई चाहिँ आफ्नो यो जीवनभन्दा एकदम रमाइलो जीवन उहाँहरूलाई देखाइदिने तिमीलाई यस्तो हुन्छ उसको हुन्छ विभिन्न प्रलोभन देखाउने त्यो कारणले गर्दा उहाँ छिट्टै चाहिँ त्यसप्रति प्रभावित हुने र त्यो जोखिममा उहाँ पर्न सक्ने भएका हुनाले पनि यसको लागि सोच्नुपर्ने कुरा के हो भने हाम्रा छोरीबेटीहरू कहाँ गइरहेछन् के गइरहेछन् भन्ने एकातिर हामीले आफ्नो बालबच्चाहरूमा निगरानी गर्नु त जरुरी छ नै दोस्रो कुरा यसमा चाहिँ कडाइका साथ जो पर्नु भएको छ उहाँहरूले चाहिँ आफ्ना कुराहरूलाई अगाडि ल्याउने र उहाँहरूका साथीहरू छन् भने पनि त्यो कुरा थाहा पाइरहेछ यदि साथीहरूसँग उसले सम्पर्क गरिरहेछ म यस्तो गर्दैछु जाँदैछु भन्ने खालले पनि कहिलेकाहीँ सेयरिङ गरिरहेछ भने त्यो कुरालाई सार्वजनिक गरेर यस्तो हुँदैछ उसलाई यसरी फैलाउँदैछन् भन्ने कुरा उहाँहरूले पनि बताइदिनुपर्छ र अर्को कुरा यसबाट अब जिम्मेवार त राज्यले नै हुनुपर्छ यी कुराहरूमा अब कडाइका साथ उनीहरूलाई चाहिँ हामीले दोषीलाई कारवाही नगर्न सकेका कारणले पनि पटक पटक उन्मुक्ति पाइरहेछ उनीहरूले र यसको चाहिँ सानो एउटा सञ्जाल होइन यसको देशव्यापी रूपमा ठुलो सञ्जाल छ र यसका नायकहरू अत्यन्त एउटा पावर र पहुँचको नजिक पुगेका हुनाले पनि यो तोड्न नसकिएको हो अहिलेसम्म पनि।
रोक्नुहोस् रोक्नुहोस्, एक दुई तिन चार पाँच छ सात, चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिड भाडबाट टाढै राखौ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे।
विगतमा शिक्षाको कमीका कारण पनि चेलीबेटीहरू बेचबिखनमा पर्ने गरेका थिए। अहिले पढे लेखेका चेलीबेटीहरू पनि छिट्टै धनी बन्ने चाहनामा बेचिने गरेका छन्। छोरी चेली बेचबिखनमा पर्नुको मुख्य कारण गरिबी र बेरोजगारी भएकोले अब यसको रोकथामका लागि मुख्य भूमिका सरकारले निभाउनु पर्ने आवश्यकता देखिएको छ। साथै अभिभावकहरूले पनि सामाजिक सञ्जालले सहज बनाएको छोरी चेलीको जीवनमा कतै नराम्रो असर पो परिरहेको छ कि भनेर ख्याल गर्न पनि आवश्यक देखिएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा छोरी आफैले कसैसँग जाँदा म सुरक्षित छु भन्ने प्रश्न मनमा मनन गर्न जरुरी छ। तब मात्रै छोरीहरू बेचबिखनमा न्यूनीकरण आउन सक्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा तपाईँका राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निर्मला खडायत सँगै हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।